यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली भूमि लिपुलेखमा सीमा व्यापार गर्ने गरी भारत र चीनबीच भएको सम्झौताको सांसदहरूद्वारा विरोध। तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग। देशभरका 74 जिल्लामा डेंगीको संक्रमण फैलियो। सतर्कता अपनाउन सरकारको आग्रह। र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा सबै बन्दी मुक्त गर्न हमाससँग वार्ता गर्न निर्देशन। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले नेपालको सहमति बिना भारत र चीनबीच नेपाली भूमि लिपुलेखमा सीमा व्यापार गर्ने गरी भएको सम्झौता स्वीकार्य भएको भन्दै त्यसको विरोध गर्नुभएको छ। भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको भन्दै सांसदहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले केही दिन अगाडि चीनबाट आएको भीषण बाढ़ीले रसुवागढ़ीमा क्षति भएको र सीमा क्षेत्रमा रहेका तालहरू जोखिममा रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै नेपाल र चीनबीच कूटनीतिक पहल मार्फत समयमा जोखिम न्यूनीकरणको पहल गर्न माग गर्नुभयो। सांसदहरू रामहरि खतिवड़ा, मेटमणि चौधरी, प्रभु शाह, भगवती चौधरी, अनिसा नेपाली लगायतले बैठकको आकस्मिक समयमा नेपाली भूमिमा दुई छिमेकी मुलुकले गरेको सहमतिलाई अस्वीकार्य गर्दै समस्या समाधानको लागि सरकारले कूटनीतिक पहल थाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले लम्पी स्किन रोगबाट पशु चौपाया संक्रमित हुने र मृत्यु हुने क्रम बढ़ेको तथा यसले महामारीको रूप लिन लागेको भन्दै आवश्यक भ्याक्सिन लगायतका उपचारको व्यवस्था गर्न माग गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सदन चलिरहेको र सदनबाट आर्थिक विधेयक आएको एक महिना बित्दै गर्दा पहिलो चौमासिकमा नै सरकारले करको दर हेरफेर गरेको भन्दै विरोध गर्नुभयो। नेता पुनले सदन चलिरहेको समयमा सदनलाई छलेर सरकारले किन करको दर हेरफेर गर्न खोजेको हो त्यसबारे सदनमा स्पष्ट पार्न माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगीले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यास विरूद्धको कदम भनेको भन्दै आपत्ति जनाउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लिपुलेख मार्ग हुँदै भारत चीन व्यापार सम्झौता बिना सहमति भएकाले नेपालको भूभाग अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय कूटनीतिक पहल गरी रोक्न सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसद मदन कुमारी शाह गरिमाले दुई छिमेकी राष्ट्रले त्रिपक्षीय सम्झौता नगरी लिपुलेखमा व्यावसायिक सम्झौता गरेकाले नेपालको सार्वभौमिकतामा असर परेको बताउनुभयो। सांसदहरूले मधेस प्रदेशमा तत्काल खानेपानी तथा सिंचाईको व्यवस्था मिलाउन र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा सुधार र धार्मिक सांस्कृतिक पर्यटन विकास बढ़ाउनु पर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले लिपुलेख नेपालकै भूमि भएको बताउनु भएको छ। पोखरामा आज प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गुरूङले नेपालको भूमि भारतले उपयोग गर्दै आएकाले यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। लिपुलेख लिम्पिया धुरा कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उहाँले दुई देशको व्यापारको नाउँमा करिडोर सड़क बनाउन नपाउने साथै यो विषय डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक क्षेत्रहरूबाट करिब 6,13,718 जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा आज सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री भण्डारीले औपचारिक क्षेत्रमा 21,392 रोजगारदाताहरू दर्ता भइसकेको जानकारी गराउनुभयो। मन्त्री भण्डारीले सबै नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने उद्देश्यसहित अगाडि बढ़ेको र नागरिक लगानी कोषमा सबै सहभागी हुनुपर्ने बताउनुभयो।
हामीले स्थानीय सहसंघको सहकार्यमा अनौपचारिक क्षेत्रका 700 जना श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौं। 476 जना स्वरोजगारमा रहेका व्यक्तिहरू समेत कोषमा आबद्ध छन्। हामीले सामाजिक सुरक्षा कोषमा सबै श्रमिकहरूलाई पुर्याउन सहयोग गर्न पर्दछ। कुनै श्रमिक बिरामी परे, उपचार गर्नु परे, कुनै कारणले मृत्यु भयो भने श्रमिकको परिवारलाई मानसिक र आर्थिक चिन्ता हुन्छ। कोषमा दर्ता भएमा वृद्धावस्थामा कसैसँग हात थाप्नु पर्ने अवस्था रहँदैन, आफ्नै पेन्सनबाट खर्च धान्न सकिन्छ। यो एउटा राष्ट्रिय अभियान हो, हाम्रो आफ्नै सन्ततिको भविष्यको लागि पनि हामीले यो कामलाई अगाडि बढ़ाउनु पर्दछ। नेपाल सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामूहिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गरेको छ। अहिलेसम्म लेबर सेन्डिङ कन्ट्रीहरू मध्ये नेपाल मात्रैले यो स्किम लिएर आएको छ। त्यसले गर्दा फेरि वैदेशिक रोजगार कमाएको रकम नेपालको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न पनि यो कदम जरूरी रहेको म निवेदन गर्न चाहन्छु।
उहाँले सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराउने उद्देश्यले सरकारले आईएलओ कन्भेन्सन 81 र 87 अनुमोदन गर्ने गरी काम अगाडि बढ़ाएको र किट भविष्यमा अनौपचारिक क्षेत्रमा समेत आवश्यक नियमन गरी थप श्रमिक कोषमा आबद्ध हुने विश्वास लिएको बताउनुभयो। निजामती विधेयकमा दफावार छलफल गर्न बसेको राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा सहसचिव खुल्ला गर्ने कि नगर्ने भन्ने विषयमा सरकार र सांसदहरूबीच विवाद भएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरू गोपाल भट्टराई, डाक्टर वेदराम भूषाल, पदम बहादुर परियार, आनन्द प्रसाद ढुंगाना, डाक्टर अन्जान साक्य, सुरेश आले मगर, सुमित्रा विसी लगायतले निजामती सेवामा खुल्ला सहसचिवको व्यवस्था गर्नुपर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रतिनिधि सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयक व्यवस्था जस्ताको तस्तै पारित गर्नुपर्ने धारणा राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो। डेंगीको संक्रमणबाट 74 जिल्लामा फैलिएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमण पनि बढ़न थालेको हो। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार 3,247 जनामा डेंगी संक्रमण देखिएको छ। पछिल्लो एक हप्तामा 211 जनामा डेंगी संक्रमण देखिएको हो। यसै गरी डेंगी संक्रमणबाट 2 जनाको निधन भएको छ। कोशी प्रदेशमा 568, मधेशमा 62, बागमतीमा 675, गण्डकीमा 914, लुम्बिनीमा 581, कर्णालीमा 93 र सुदूरपश्चिम प्रदेशमा 384 जनामा डेंगी संक्रमण देखिएको प्रमुख डाक्टर दाहालले जानकारी दिनुभयो। पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। यसैबीच पछिल्लो समय डेंगीका बिरामी बढ़दै गएपछि नियन्त्रणको लागि काठमाडौँ महानगरपालिकाले वाक एण्ड एक्ट मेगा अभियान सञ्चालन गरेको छ। डेंगी नियन्त्रणको लागि महानगरपालिकाको 32 वडामा एकै पटक गरिएको मेगा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवर्धन केन्द्र मार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि प्रसाद भूषालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायतका काम गरिदिएको छ। नेपालगंज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब 3 अर्ब 10 करोड़ रूपियाँको लागतमा बनिरहेको टर्मिनल भवन निर्माणको काम करिब 95% सम्पन्न भइसकेको नेपालगंज विमानस्थल आयोजनाले जनाएको छ। बाँकेबाट संवाददाता सरला सुविदीको रिपोर्ट।
नेपालगंज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विमानस्थलमा निर्माणाधीन 3 तले आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनका साथै पार्किङ, गेस्ट हाउस, गार्डन, ल्याण्डस्केप लगायतका संरचना निर्माणको काम सकिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भ्याडसहित करिब 3,09,84,81,000 रूपियाँको लागतमा बनिरहेको योजना अन्तर्गत संरचना निर्माणको काम करिब 95% सम्पन्न भइसकेको छ। अनुसार यही मंगसिर मसान्तमा सक्ने भनिए पनि झण्डै 3 महिना अगाडि सक्ने लक्ष्य राखिएको नेपालगंज विमानस्थल आयोजनाले जनाएको छ। नलविक्रम थापा, नेपालगंज विमानस्थल आयोजना प्रमुख।
अहिलेसम्म भौतिक प्रगति 95% एराउन्डमा भइसकेको छ। अब अलिअलि चाहिनेको काम छ, त्यसपछि बाटो अगाडि गर्ने अनि सामान्य अलिअलि टाइलहरूको ल्यान्डस्केपिङको टाइल ग्रेनाइटको अलिअलि काम छ। अब हामी छिटै त्यहाँ पसलहरू कमर्सियल स्पेसहरूलाई भाडामा दिनको लागि अब टेन्डर पनि अगाडि बढाउँछौ, सम्भवतः यही हप्ता अगाडि बढ्छ।
आयोजनाको 3 शिफ्टमा काम गरी समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न लागि निर्माण कम्पनी प्रालीले जनाएको छ। विक्रम सुवेदी, शर्मायन कम्पनी प्राली प्रतिनिधि।
कम्पनीको नीति छिटो गर्नुपर्छ, क्वालिटीको काम गर्नुपर्छ भन्ने छ। हामीलाई मटेरियल, मेन पावर, इक्विपमेन्टहरूमा आवश्यकता पर्यो भने हामीले जुन हेड अफिसमा म्यानेजमेन्ट लेभलमा कुरा राख्यौँ भने उहाँहरूबाट पनि अप्सेबल हुँदैन, समयमै प्राप्त हुन्छ, हामीले पनि जुटाउनमा सहयोग गर्नुहुन्छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भवन निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारवालाहरूले नेपालको नेपालगंज उद्योग वाणिज्य संघको अगुवाईमा आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगंज दिल्ली उडानको व्यवस्थाका लागि भारतसँग यो एजेण्डा उठाउन अनुरोध गरेको र प्रधानमन्त्री समेत सकारात्मक रहेको बताएका छन्। टंक धामी अध्यक्ष नेपालगंज उद्योग वाणिज्य संघ।
हामीले यो जहाज नेपालगंज टु दिल्ली उडान गर्न सकेनौं भने हामीले जो राज्यको 3 अरब भन्दा माथि लगानी भएको जुन दिनबाट हामी ओपन गर्छौ त्यो दिनबाट प्रत्येक दिन नोक्सानमा जाने कुरा पनि लाइसेन्स गरेर राखेको कुरा जानकारी दिन चाहन्छु।
प्राधिकरणका अनुसार योजना अन्तर्गत निर्माण भएको मुख्य टर्मिनल भवन अन्डरग्राउण्ड सहित 3 तलाको सुविधा सम्पन्न हुनेछ।
रिपोर्टपछि बाँकी समाचार। गुल्मीको राक्सीमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पूर्ति घाट स्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा बहादुर सारूका अनुसार बाटो खोल्न डोजर लगायतका उपकरण प्रयोग गरिएको छ। यसैबीच मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसुम र म्याग्दीको 3 वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजार सँग जोड्ने बेनी दरवाङ सड़क आज बिहानैदेखि अवरूद्ध भएको छ। रघुगंगा गाउँपालिका 2, माझखर्क अन्नपूर्ण गाउँपालिका 3, सुके बगर र 7 महभीरमा पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसुम सड़कको म्याग्दी खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। बेनी दरवाङ सड़क खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बाँकी बन्दीहरूलाई मुक्त गरी युद्ध अन्त्य गर्नको लागि हमाससँग वार्ता शुरू गर्न निर्देशन दिएको बताउनु भएको छ। नेतान्याहुले गाजाको उत्तरी क्षेत्रमा व्यापक आक्रमण गर्न इजरायली मन्त्री परिषदले सहमति दिइसकेको पनि बताउनु भएको छ। हमासले कतार र इजिप्टको मध्यस्थतामा बनेको 2 महिने युद्ध विराम प्रस्तावमा सहमति जनाएको छ, जसमा आधा जति बन्दीहरू मात्र रिहा गर्ने प्रावधान छ। तर इजरायली प्रधानमन्त्रीले सो प्रस्तावलाई अस्वीकार गर्नुभएको हो। कोलम्बियामा भएका 2 वटा छुट्टै आक्रमणमा परि कम्तीमा 18 जनाको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। पश्चिमी शहर कालीको व्यस्त सड़कमा आज कार बम विस्फोट हुँदा 6 जनाको मृत्यु भएको छ भने 60 भन्दा बढ़ी घाइते भएका छन्। यसअघि हिजो उत्तर पश्चिमी शहर मेडेलिन बाहिरको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टर विरूद्ध गरिएको छुट्टै ड्रोन आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको थियो। अब खेल समाचार। अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा जारी टप एन टी ट्वेन्टी श्रृंखला अन्तर्गत आज नेपाल र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ। श्रृंखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तान बीच नेपाली समय अनुसार अहिले 3:15 बजे खेल शुरू हुनेछ। श्रृंखला सहभागी 11 टोली मध्ये अंक तालिकाको 7 स्थानमा रहेको नेपालले सेमी फाइनल प्रवेशको लागि आजको खेल जित्नै पर्ने दबाव रहेको छ। अब मौसम। हाल मनसूनको न्यून चापीय रेखा सर्दर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाड़ी भेगका केही स्थानमा र तराईका केही भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाड़ी क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपाली भूमि लिपुलेखमा सीमा व्यापार गर्ने गरी भारत र चीनबीच भएको सम्झौताको सांसदहरूद्वारा विरोध, तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग। देशभरका 74 जिल्लामा डेंगीको संक्रमण फैलियो, सतर्कता अपनाउन सरकारको आग्रह र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा सबै बन्दी मुक्त गर्न हमाससँग वार्ता गर्न निर्देशन। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।